नमस्कार, दैनिक पत्रपत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल पुष महिनाको 3 गते आइतबार, तदनुसार 2022 डिसेम्बर 18 तारीक, नेपाल सम्वत 1143। कार्यक्रम अखबारमा पहिलो समाचार लिँदैछौं नयाँ पत्रिकाबाट। सरकार गठनका लागि सत्ता गठबन्धनको गृह कार्य, पहिलो कार्यकालको प्रधानमन्त्रीमा माओवादी र कांग्रेस दुवैको दावी शीर्षकमा नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। पाँच दलीय सत्ता गठबन्धनमा रहेका प्रमुख दुई दलबीच भावी सरकारको नेतृत्वको विषयले औपचारिक प्रवेश पाएको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आलोपालो सरकारको नेतृत्व गर्ने गरी पहिलो कार्यकाल आफ्नो पार्टी दिन प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउबासँग प्रस्ताव गर्नुभएको छ। तर देउबाले यसै साता आफ्नो पार्टीको संसदीय दलको नेता चयन हुने र त्यसपछि मात्रै सरकारको नेतृत्वबारे छलफल गर्ने जवाब दिनुभएको छ। निर्वाचनबाट कुनै एक दलको मात्र होइन, पाँच दलीय गठबन्धनकै समेत स्पष्ट बहुमत नआएकाले साना दलको समेत साथ लिएर मिलिजुली सरकार बनाउनुपर्ने बाध्यता गठबन्धनलाई रहेको छ। बुधबारसम्म कांग्रेस संसदीय दलको निर्वाचन, आज निर्वाचन समिति बनाइने, अर्को शीर्षक दिँदै नयाँ पत्रिका अगाडि लेख्छ। कांग्रेसले संसदीय दलको निर्वाचनका लागि तयारी थालेको छ। यसका लागि आइतबार कांग्रेसले कार्य सम्पादन समिति बैठक आह्वान गरेको छ। कांग्रेस संसदीय दलको विधानको व्यवस्था अनुसार केन्द्रीय समितिले संसदीय दलको नेताको निर्वाचनका लागि एक निर्वाचन समिति बनाउने व्यवस्था रहेको छ। महामन्त्री गगन थापाका अनुसार केन्द्रीय कार्य सम्पादन समिति बैठक दिउँसो 3 बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बोलाइएको छ। महामन्त्री थापाले बैठकले निर्वाचन समिति गठन गर्ने र निर्वाचनको मिति तय गर्नेछ। उहाँले बुधबारसम्ममा संसदीय दलको नेताका लागि निर्वाचन हुने बताउनुभयो। सरकार गठनका लागि सत्ता गठबन्धनको गृह कार्य, पहिलो कार्यकालको प्रधानमन्त्रीमा माओवादी र कांग्रेस दुवैको दावी नयाँ पत्रिकाको मुख्य खबर हो। यो कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सांसदको दबाव शीर्षकमा अन्नपूर्णले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर बनाएको छ। कांग्रेसका नवनिर्वाचित सांसदहरूले पार्टीकै नेतृत्वमा सरकार बनाउन सभापति समेत रहनुभएका प्रधानमन्त्री शेरबहादुर देउवालाई दबाव दिनुभएको छ। शनिबार बालुवाटारमा आयोजित चियापान कार्यक्रममा नवनिर्वाचित सांसदहरूले प्रधानमन्त्री देउवालाई सरकारको नेतृत्व कांग्रेसले नै गर्नुपर्ने बताउनुभयो। माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफ्नो नेतृत्वमा सरकार गठन हुनुपर्ने धारणा सार्वजनिक गर्नुभएको छ। तर निर्वाचनबाट पहिलो दल बनेको कांग्रेसले नै सरकारको नेतृत्व गर्न पाउने अडान कांग्रेसका सांसदहरूको रहेको छ। प्रचण्डजीले प्रधानमन्त्री दावी गर्नुभएको छ, यसलाई हामीले स्वाभाविक रूपमा लिएका छौं, तर ठूलो दलको हैसियतले कांग्रेसले नेतृत्व पाउनु उपयुक्त हुन्छ, पार्टी प्रवक्ता प्रकाश शरण महतले भन्नुभयो। उहाँले गठबन्धनभित्र अन्य दलहरू भएकाले दावी विरोध हुनु स्वाभाविक भएको बताउनुभयो। धेरै दल सम्बद्ध भएपछि पदका लागि दावी पेश गर्नु स्वाभाविक कुरा हो, तर जनताले कांग्रेसलाई ठूलो दल बनाएको छ। सरकारको नेतृत्व पनि पहिले कांग्रेसले नै पाउनुपर्छ, उहाँले भन्नुभयो। कांग्रेसकै नेतृत्वमा सरकार बनाउन सांसदको दबाव, अन्नपूर्णले अग्रपृष्ठमा प्राथमिकताका साथ खबर छापेको छ। प्रधानमन्त्रीमा दाहालको दावीले दबावमा देउबा शीर्षकमा कान्तिपुरले अग्रपृष्ठमा प्राथमिकताका साथ समाचार बनाएको छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबाले आफ्नै नेतृत्वमा सरकार गठनका लागि बहुमत जुटाउन र पार्टीबाट दलको नेता बन्न कसरत गरिरहेका बेला माओवादी अध्यक्ष पुष्पकमल दाहालले प्रधानमन्त्रीमा दावी गर्नुभएको छ। हिजो देउबालाई बालुवाटारमा भेट्नुभएका दाहालले समग्र शक्ति बाँडफाँडको विषय प्रवेश गराउनुहुँदै सरकारको नेतृत्वमा आफ्नो दावी प्रस्तुत गर्नुभएको हो। प्रधानमन्त्रीमा दाहालको दावीले दबावमा देउबा कान्तिपुरको अग्रपृष्ठको खबर हो। यो नयाँ गठबन्धनको कसरतमा एमाले शीर्षकमा कान्तिपुरको भित्री पृष्ठमा समाचार छ। शक्ति बाँडफाँटले कांग्रेस र माओवादी केन्द्रबीच विवाद बढ़ेर सत्ता गठबन्धनमा तिक्तता पैदा हुने आकलन सहित एमाले वैकल्पिक गठबन्धन निर्माणको गृह कार्य गरिरहेको छ। सत्ता गठबन्धन भत्काएर आउने दलहरूसँग शक्ति बाँडफाँडमा उदार रहने रणनीतिका साथ एमाले अनौपचारिक तहबाट कष्ट थालेको हो। स्रोतका अनुसार एमाले अध्यक्ष केपी शर्मा ओलीले निकट नेताहरू मार्फत माओवादी र एकीकृत समाजवादीसँग संवाद अघि बढ़ाउनु भएको छ, तर ती दललाई सहकार्यका लागि पहिला सत्ता गठबन्धनबाट बाहिरिनु पर्ने शर्त अनौपचारिक रूपमा राखिएको छ। सम्बन्ध सुधारका लागि भेटघाट भइरहेका छन्। पहिला त माओवादी अहिलेको गठबन्धनलाई बाहिरिनु पर्यो, एमालेका एक पदाधिकारीले भन्नुभयो। त्यसपछि बल्ल सरकार गठन र शक्ति बाँडफाँडको विषयले प्रवेश पाउने हो। फरक फरक स्वार्थ सहित वैकल्पिक गठबन्धन र शक्ति बाँडफाँडका सम्भावित विकल्पमाथि एमाले र माओवादी भित्र छुट्टा छुट्टै जोड़ घटाउ चलिरहेको छ। माओवादी अध्यक्ष पुष्पकमल दाहालले शक्ति बाँडफाँडमा कांग्रेसले सम्मानजनक व्यवहार नगरे विकल्प सोच्न सकिने बताइसक्नु भएको छ। कांग्रेस वा एमाले जोसँग सहकार्य गरेर भए पनि पहिलो कार्यकाल आफै प्रधानमन्त्री बन्ने दाहालको चाहना रहेको छ। नयाँ गठबन्धनको कसरतमा एमाले कान्तिपुरको भित्री पृष्ठको खबर हो यो। प्रभावकारी भूमिका खेल्न सभापति देउबाको निर्देशन गोर्खापत्रले प्राथमिकताका साथ अग्रपृष्ठमा समाचार बनाएको छ। प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले संसदीय दलको निर्वाचन तयारी थाल्नु भएको छ। वहाँले पार्टीबाट निर्वाचित प्रतिनिधि सभाका सदस्यलाई यही सन्देश सम्प्रेषण गर्ने अभिप्रायले हिजो प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभयो। केन्द्रीय कार्य समितिको बैठक आज बस्ने गरी तयारी भइरहँदा बालुवाटारमा आयोजित नवनिर्वाचित सांसदलाई बधाई तथा शुभकामना कार्यक्रममा वहाँले सरकारको नेतृत्वमा कांग्रेसले निरन्तरता दिने प्रश्न संकेत गर्नुभएको हो। प्रभावकारी भूमिका खेल्न सभापति देउबाको निर्देशन गोर्खापत्रको अग्रपृष्ठको समाचार हो यो। राष्ट्रपति बन्न थरी थरी राजनीति शीर्षकमा अन्नपूर्णले मुख्य समाचार बनाएको छ। कुनै पनि गठबन्धनलाई यो निर्वाचनले सुविधाजनक बहुमत दिएन। यो अवस्थामा भावी राष्ट्रपतिका लागि नेताहरूको मात्रै होइन पूर्व प्रधान न्यायाधीशहरूको पनि दौड़धूप चलिरहेको छ। आकांक्षी नेता आफ्नो पार्टी र गठबन्धनभित्र अनुकूलता जुटाउने गृह कार्यमा छन् भने पूर्व प्रधान न्यायाधीश निकटका दललाई रिझाउन दलीय र गैरदलीय आकांक्षी धेरै भएपछि शीतल निवासको चाबी हातमा पार्न अझै धेरै कसरत गर्नुपर्ने देखिन्छ। राष्ट्रपति बन्न थरी थरी राजनीति अन्नपूर्णले मुख्य समाचार बनाएको छ। राजस्वले चालू खर्च धान्न समेत कठिन कान्तिपुरको मुख्य समाचार हो यो। देशको अर्थ नेतृत्व भद्रगुल हुँदा चालू आर्थिक वर्षमा पनि सरकारी खर्च र राजस्वको अवस्था नाजुक छ। सरकारले गत आर्थिक वर्षको तुलनामा 31% बढ़ी राजस्व संकलन गर्ने लक्ष्य राखेको छ, तर गत वर्षको यही अवधिको तुलनामा 20% कम राजस्व संकलन भएको छ। यसरी सरकारी आमदानीले चालू खर्च धान्न पनि कठिन हुने भएको छ। अर्थमन्त्री जनार्दन शर्माद्वारा प्रस्तुत बजेट अनुसार आर्थिक वर्षको 5 महिना साउनदेखि मंगिरसम्म 4.64 अर्ब 12 करोड़ रूपियाँ राजस्व संकलनको लक्ष्य थियो, तर लक्ष्यभन्दा 1.09 अर्ब 71 करोड़ रूपियाँ कम अर्थात जम्मा 3.54 अर्ब 41 करोड़ रूपियाँ मात्रै राजस्व संकलन भएको छ। गत आर्थिक वर्षको यही अवधिमा समेत 4.43 अर्ब 79 करोड़ रूपियाँ राजस्व संकलन भएको थियो। यसरी चालू वर्षको लक्ष्यभन्दा 24% र गत वर्षको यही अवधिको उपलब्धि भन्दा 20% कम राजस्व संकलन भएको हो। आमदानी र खर्चको तुलना पनि अत्यास लाग्दो अवस्थातर्फ छ। सरकारले संकलन गरेको राजस्वले चालू खर्च कर्मचारी शिक्षक सैनिक प्रहरीको तलब भत्ता खर्चका लागि समेत नपुग्ने अवस्था आएको छ। महालेखा नियन्त्रकको कार्यालयको तथ्याङ्क अनुसार मंगिरसम्म 3.54 अर्ब 41 करोड़ रूपियाँ राजस्व संकलन भएकामा त्यति नै बराबर अर्थात 3.54 अर्ब 25,69,00,000 रूपियाँ चालू खर्च भइसकेको छ। पूँजीगत र वित्तीय व्यवस्थाका लागि बजेटबाट कुनै योगदान नहुने अवस्था छ। आयात र रेमिट्यान्स बढ़ेका पछिल्ला दशकमा राजस्वले चालू खर्च नधान्ने यस्तो अवस्था आएको मलाई सम्झना छैन, तर यस वर्ष राजस्वले चालू खर्च नपुग्ने अवस्था आयो। अर्थशास्त्री तथा सार्वजनिक खर्च पुनरावलोकन आयोगका अध्यक्ष डिलीराज खनाल भन्नुहुन्छ, यसले मुलुकको सरकारी वित्तीय प्रणालीलाई दुर्घटनातर्फ लैजान्छ। खनालले भन्नुभए झै यस वर्ष राजस्व सहित अन्य स्रोतबाट प्राप्त आमदानीले सरकारी खर्च नपुगेपछि गत आर्थिक वर्षको मौजदातबाट खर्च भएको छ। राष्ट्र ब्याङ्क स्रोतका अनुसार गत असारसम्म सरकारी ढुकुटीमा संघ प्रदेश र स्थानीय तहसहित 2,27,00,000,000 रूपियाँ मौजदात थियो। यो रकम अहिले 1,90,00,000,000 रूपियाँमा झरेको छ। राजस्वले चालू खर्च धान्न समेत कठिन, कान्तिपुरको मुख्य खबर हो यो। रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ कार्यक्रम अखबार। अब केही बेर विज्ञापन र सन्देश।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउ न।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग। गाउँका सिंहदरबार सबल बनाउन अरबौं खर्च, उपलब्धि न्यून शीर्षक दिँदै नागरिकले मुख्य समाचार बनाएको छ। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत प्रदेश तथा स्थानीय शासन सहयोग कार्यक्रम सञ्चालनमा छ। दात्री निकायको सहयोगमा संचालित उक्त कार्यक्रम जनप्रतिनिधिको तालिम तथा क्षमता विकासका लागि लक्षित छ। उक्त 4 वर्षे कार्यक्रमका लागि 16 अर्ब रकम छुट्याइएको छ, तर 3 वर्षको अवधिमा 22% अर्थात 2,60,49,45,000 मात्रै खर्च भएको मन्त्रालयको तथ्याङ्कमा उल्लेख छ। त्यसमध्ये पनि लगभग आधा रकम विज्ञ र सल्लाहकार तथा कर्मचारी भत्तामै खर्च भएको उक्त कार्यक्रमका व्यवस्थापक हेमराज अरियाल बताउनुहुन्छ। जनप्रतिनिधिको तालिम तथा दक्षता विकासका लागि प्रत्येक प्रदेशमा वार्षिक 35 करोड़ रूपियाँ छुट्याउने गरिएको छ, तर स्थानीय तह र प्रदेशले भने ती तालिमको स्वामित्व लिइरहेका छैनन्। कार्यक्रमको डिजाइन नै फेल भएकाले पनि कार्यक्रम तल्लो तहमा प्रभावकारी ढंगले पुग्न नसकेको हो। उपयोगिता र गुणस्तरमा प्रश्न उठेकाले उक्त कार्यक्रमको मूल्यांकन आवश्यक रहेको संघीय मामिला मन्त्रालयका एक उच्च अधिकारीले बताउनुभयो। गाउँका सिंहदरबार सबल बनाउन अरबौं खर्च, उपलब्धि न्यून नागरिकले मुख्य खबर बनाएको छ। पुनः मतदान र गणनाको माग। एमालेका उपाध्यक्ष सचिव सहित 4 सांसद विरूद्ध सर्वोच्चमा मुद्दा, नेपाल समाचार पत्रको मुख्य खबर हो यो। हालै सम्पन्न प्रदेश तथा प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणनामा धाँधली भएको भन्दै नेपाल कम्युनिष्ट पार्टी एमालेका 4 संघीय सांसद विरूद्ध सर्वोच्च अदालतमा मुद्दा दायर भएको छ। प्रतिनिधि सभा सदस्यमा निर्वाचित नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेल, सचिव रघुवीर महासेठ, नेता सुभाष चन्द्र नेङवाङ र महेश बस्नेत विरूद्ध मुद्दा परेको हो। निर्वाचनमा नेङवाङले मतगणनामा धाँधली गरेर चुनाव जितेकाले दावी गर्दै उहाँका निकटतम प्रतिद्वन्दी नेपाली कांग्रेसका डम्बर बहादुर खड्काले पुनः मतगणनाको माग गर्नुहुँदै मुद्दा दायर गर्नुभएको छ। त्यस्तै इलाम एकमा महेश बस्नेतले धाँधली गरेरै निर्वाचन जितेको दावी गर्दै नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पुनः मतदान र मतगणनाको माग सहित सर्वोच्चमा रिट दिनुभएको छ। धनुषा 4 बाट प्राप्त मतपरिणामलाई अस्वीकार गर्दै कांग्रेसका उम्मेद्वार महेन्द्र यादवले पुनः मतगणनाको माग गर्दै बुधबार सर्वोच्च मारिट तयार गर्नुभएको छ। उहाँले पनि एमाले नेता रघुवीर महासेठले धाँधली गरेको आरोप लगाउनु भएको छ। रूपन्देही दुईमा पुनः मतदान मतगणनाको माग गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेद्वार गणेश पौडेलले नेता विष्णु पौडेलका विरूद्धमा सर्वोच्चमा रिट दायर गर्नुभएको छ। पुनः मतदान र गणनाको माग, एमालेका उपाध्यक्ष सचिव सहित चार सांसद विरूद्ध सर्वोच्चमा मुद्दा नेपाल समाचार पत्रको मुख्य खबर हो। ऐन नहुँदा घुस्यो इन ड्राइभर, गोर्खापत्रले प्राथमिकताका साथ अग्रपृष्ठमा समाचार बनाएको छ। आवश्यक ऐन कानून अभावमा अरूले कसरी खेल्न पाउँछन् भन्ने उदाहरण इन ड्राइभर एप बनेको छ। नेपालमा वाहन साझेदारी राइडर शेयरिङ सेवाको लोकप्रियता बढ़दै गएको छ, तर त्यसको नियमनका लागि कानून र संयन्त्र नभएको फाइदा उठाउँदै अदृश्य रूपबाट इन ड्राइभर एपको कारोबार शुरू भएको छ। इन ड्राइभरले केही समयदेखि नेपालमा दर्ता नै नगरी तथा सम्पर्क कार्यालय समेत नराखी सेवा दिइरहेको छ। त्यस एपमा गरिने सम्पर्कको माध्यमबाट पनि नेपालमा कुनै आधिकारिक व्यक्ति नभएको जवाफ आउँछ। इन ड्राइभर एपमा लाइभ सपोर्ट सेन्टरमा झारा टार्ने किसिमले दुईवटा इमेलमा सम्पर्क गर्न भनियो, तर अन्तिम पटकको प्रश्नमा कम्पनी नेपालमा दर्ता नभएको तर प्रक्रियामा रहेको जनाइएको छ। यसका लागि उसले नेपालकै कमजोरी देखाएको छ, तर जवाफमा भनिएको छ नेपालमा राइड शेयरिङ सेवासँग सम्बन्धित अहिलेसम्म कुनै पनि नियम र लाइसेन्स व्यवस्था छैन भन्ने पनि जानकारीमा राख्नुहोस्। राइड शेयरिङसँग सम्बन्धित कुनै पनि नियम नभएकाले नेपाली नागरिकलाई उनीहरूको व्यवसायका रूपमा सेवा सञ्चालनमा रोक लगाउन प्रतिबन्ध छैन। ऐन नहुँदा घुस्यो इन ड्राइभर, गोर्खापत्रको अग्रपृष्ठको खबर हो। नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। भारत सरकारले गत जेठदेखि चार वर्ष अवधिका लागि सैनिक भर्ती गर्ने नयाँ योजना अग्निपथ लागू गरेसँगै नेपालबाट गोर्खा भर्ती रोकिएको छ। गोर्खा सैनिक र उनका परिवार नेपालमा भारतको सफ्ट पावरका रूपमा चिनिन्छन्। गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना सेनाको संख्या तथा रक्षा खर्च घटाउने रणनीतिक कदम भए पनि यसले नेपाल भारत सम्बन्धका केही आयाम समेत प्रभावित हुन सक्छन्। नेपालबाट गोर्खा भर्ती निरुत्साहित गर्ने भारतको योजना नयाँ पत्रिकाको अग्रपृष्ठको खबर हो। लयमा फर्किनै सकेन हस्तकलाको निर्यात अभियानले मुख्य खबर बनाएको छ। कोरोना महामारीबाट प्रभावित कतिपय व्यवसाय लयमा फर्किसके पनि हस्तकला व्यवसायको अवस्था पहिले जस्तो हुन सकेको पाइएको छैन। कोरोना संकट शुरू हुनु अघिको आर्थिक वर्ष 2075-76 5 अर्ब 37 करोड़ भन्दा बढ़ी पुगेको हस्तकला निकासी गत आर्थिक वर्षमा झण्डै 1 अर्ब रूपियाँले खस्किएको देखिन्छ। आर्थिक वर्ष 2078-79 4 खर्ब 40 करोड़ रूपियाँ भन्दा बढ़ीको हस्तकला समान निकासी भएको तथ्याङ्क छ। कोरोना संकटले विश्वका प्राय मुलुकको अर्थतन्त्रलाई अप्ठ्यारो स्थितिमा पुर्याएकाले निर्यातमा प्रतिकूल असर परेको सम्बद्ध व्यवसायी बताउँछन्। लयमा फर्किनै सकेन हस्तकलाको निर्यात अभियानले खबर छापेको छ। भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना, नेपाल समाचार पत्रको अग्रपृष्ठमा खबर छ। उपत्यकामा सवारी दुर्घटना भयावह बन्दै गएको छ। बितेको 5 महिनाभित्र 76 जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो। मृत्यु भएका मध्ये सबैभन्दा बढ़ी मोटरसाइकल र पैदल यात्रु रहेका थिए। उपत्यका ट्राफिक प्रहरी कार्यालयमा प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक एसएसपी राजेन्द्र प्रसाद भट्टका अनुसार साउनदेखि मंगिर महिनाको अवधिमा उपत्यकामा सवारी दुर्घटनामा मृत्यु भएका 76 मध्ये करिब 2 दर्जन जति मोटरसाइकल र पैदल यात्री थिए। प्रहरी कार्यालयको तथ्याङ्क अनुसार मंगिरमा सबैभन्दा बढ़ी 20 जनाको मृत्यु भएको थियो। असोजमा 19, कार्तिकमा 16, साउनमा 12 र भदौमा 9 जनाको सवारी दुर्घटनामा मृत्यु भएको थियो। सोही अवधिमा गम्भीर घाइते हुनेको संख्या 1050 रहेको प्रहरीले जनाएको छ। भयावह बन्दै उपत्यकामा सवारी दुर्घटना नेपाल समाचार पत्रको अग्रपृष्ठको समाचार हो। उखुको मूल्यमा पनि किसान झुक्याउने खेल शीर्षकमा अभियानको अग्रपृष्ठमा समाचार छ। धानको समर्थन मूल्य तोक्न ढिलाइ गरेर किसानलाई झुक्याएको सरकारले उखुको समर्थन मूल्यमा पनि त्यसै गर्न खोजेको देखिएको छ। चिनी मिलले उखु क्रसिङका लागि मिति तोकेसँगै किसानले उखु काट्न शुरू गरिसके तर सरकारले समर्थन मूल्य तोक्ने बारे हालसम्म कुनै चासो देखाएको छैन। उखुको मूल्यमा पनि किसान झुक्याउने खेल अभियानको अग्रपृष्ठको खबर हो। तीन वर्षमा 3,069 नेपाली कामदारले विदेशमा गुमाए ज्यान, नयाँ पत्रिकाको अर्थपृष्ठमा खबर छ। वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन नसक्दा औसतमा दैनिक 3 कामदार काठको बाकसमा फर्किरहेका छन्। श्रम रोजगारी तथा सामाजिक सुरक्षा मन्त्रालयले तयार पारेको श्रम प्रतिवेदन 2022 अनुसार पछिल्लो 3 वर्षमा 3,069 नेपाली कामदारले विदेशी भूमिमा ज्यान गुमाएका छन्। तथ्याङ्क अनुसार साउदी अरबमा सबै भन्दा बढ़ी 870 जनाले ज्यान गुमाएका छन्। त्यसै गरी मलेसियामा 817, कतारमा 595, युनाइटेड अरब इमिरेट्समा 496, कुवेतमा 144, बहराइनमा 60, ओमानमा 22, जापानमा 28 र दक्षिण कोरियामा 37 नेपाली कामदारले ज्यान गुमाएका छन्। तीन वर्षमा 3,069 नेपाली कामदारले विदेशमा गुमाए ज्यान, नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो। अब कार्यक्रममा सम्पादकीय धुजा 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 बाहक शीर्षकमा अन्नपूर्णले सम्पादकीय बनाएको छ। दुईजना एयर होस्टेजको करार म्याद थप्ने कि नथप्ने भन्ने विवाद चर्किएर बिहिबार नेपाल वायुसेवा निगमका अन्तर्राष्ट्रिय उडान ठप्प भए। यो हुनु त यो संस्थाको फगत एउटा र पछिल्लो व्यतिथिको उदाहरण मात्रै हो। यस्ता व्यतिथि र असफलता अनि अव्यवस्था संस्थामा कति छन् कति। अघिल्लो महिना मात्रै पनि निगमको दिल्ली उडान रोकिँदा धेरै यात्रु बिचल्लीमा परेका थिए। खासमा यो संस्था आफै बिचल्लीमा परेको चाहिँ धेरै वर्ष भइसक्यो। व्यतिथि मात्रै होइन, भ्रष्टाचारले समेत यसलाई यसरी गाँजेको छ कि निगम कुन दिन पुरापुर बन्द हुन्छ भन्ने भइसक्यो, तर सरकार निगममा थिति बसाल्न असमर्थ छ। धुजा 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 बाहक अन्नपूर्णले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।